نحمده ونصلي على رسوله الكريم اما بعد فاعوذ بالله من الشيطان الرجيم رب اشرح لي صدري ويسر لي امري واحلل عقدة من لساني يفقهوا قولي. خلاصہ قرآن کے سلسلے میں اللہ تعالیٰ کی توفیق سے 14 پارے کا پہلا رخ کریں گے، لیکن 13 پارے کے اینڈ پہ سورۃ الحجر کی پہلی آیت سے شروع کریں گے. اعوذ باللہ من الشیطان الرجیم، بسم اللہ الرحمن الرحیم، الف لام را، تلک آیات الکتاب و قرآن مبین. شروع اللہ کے نام سے جو مہربان اور رحم فرمانے والا ہے. حروف مقطعات ہیں، یہ آیتیں ہیں کتاب کی اور قرآن مبین کی. کسی بھی صورت کے آغاز میں جب ایسا انداز ہو تو اس سے پتہ چلتا ہے کہ اس صورت میں اللہ تعالیٰ کی طرف سے بہت بڑے بڑے راز کھولے گئے ہیں. اور یہاں قرآن کو قرآن مبین کہا گیا، کیا پتہ چلا کہ یہ قرآن بالکل کلیئر ہے. اس کے اندر ہر بات جس کے اوپر انسان کو عمل کرنا ہے، جو اس کے علم اور عمل سے متعلق اس کو اللہ نے بیان کر دیا. آج ایک مغالطہ جو امت مسلمہ کو دیا جا رہا ہے وہ کیا ہے کہ قرآن عام لوگوں کے پڑھنے کی چیز نہیں. خود میرے سامنے دو خواتین بحث کر رہی تھیں اور ایک دوسرے سے اس بات پہ بات کر رہی تھیں کہ یہ کیسے ہو سکتا ہے کہ ہم قرآن کو سمجھیں، قرآن تو علماء پڑھتے ہیں اور پھر وہ سمجھتے ہیں، اور قرآن کو تو اب جتنا سمجھیں پڑھیں اتنا زندگی پھر مشکل ہوتی جاتی ہے. تو یہ آیت اس بات کا جواب ہے کہ قرآن تو کلیئر ہے. اگر کوئی بات جو عمل کرنے کے لیے ہے اگر اس کو آسان نہ کیا جائے تو پھر تو اس کا مقصد ہی ختم ہو گیا. جیسے آپ کوئی مشین خریدتے ہیں تو آپ اس کے ساتھ اس مشین کو یوز کرنے کا طریقہ اگر ایسی لینگویج میں پڑھیں جو آپ کو سمجھ ہی نہیں آتی تو آپ اس کو کیسے فالو کریں گے. تو اصل بات یہ کہ قرآن کو جب کتاب ہدایت بنایا جاتا ہے تو پھر تو اس کو سمجھنا پڑے گا. ہاں اگر اس کو صرف برکت کی کتاب اور ثواب کا حصول رکھے تو پھر آپ بہترین طریقے سے اس کو پڑھیں، تجوید یاد کریں تو پھر کافی ہے. اور ہمارا ایمان ہے کہ کتاب زندگی کے ہر مسئلے کا حل ہے. اس کے بعد 14 پارے کی پہلی آیت ہے، ربما یود الذین کفروا لو کانوا مسلمین. بعید نہیں کہ ایک وقت وہ آ جائے جب وہی لوگ جنہوں نے آج دعوت اسلام کو قبول کرنے سے انکار کر دیا پچھتا پچھتا کر کہیں گے کاش ہم مسلمان ہوتے. یہ آیت پڑھتے ہی ایک دم دل خوشی اور بعض دفعہ غم کے جذبات سے بھر جاتا ہے. یہ آیت ہم تفسیر میں کر چکے، اس وقت تو صرف خلاصہ ہے کہ یہ کب ہوگا کہ جب کافر اس بات کی حسرت کریں گے کہ ہمیں کاش اسلام مل چکا ہوتا. تو اس پہ بہت ساری تفاسیر ہے. سب سے زیادہ جو بات سمجھ آتی وہ کیا ہے کہ اللہ تعالیٰ قیامت کے دن جہنم میں سے ان مسلمانوں کو جنہوں نے غلط کام کیے لیکن نفس کے غلبے سے کیے، لیکن بالآخر ان کے ایمان اور اسلام کی وجہ سے ان کو جہنم سے نکال دے گا، تو ان کو جہنم سے نکلتا دیکھ کر کافر جن کے لیے ابدی جہنم کا فیصلہ ہے وہ حسرت کریں گے کہ کاش اگر زندگی میں ہم مسلمان ہوئے ہوتے تو آج ہمیں بھی یہاں سے نکال دیا جاتا. آج تو ہمیں اس اسلام کی قدر کم آتی ہے نا، لیکن قیامت کے دن لوگ یہ رش کر رہے ہوں گے کہ کاش ہم زندگی میں اسلام قبول کر چکے ہوتے تو ہم بھی وہاں نکلتے. اسی طرح دنیا میں مسلمانوں کی ترقی کو دیکھ کر کفار یہ بات کہتے ہیں، اللہ تعالیٰ کی مدد کو دیکھ کر کہتے ہیں. مسلمانوں کے پاس اسباب بہت تھوڑے ہوتے ہیں، اس کے باوجود جب اللہ کی طرف سے ان کو فتح مل جاتی ہے تو ان وقتوں پہ لوگ یہ کہتے ہیں. ہم اس آیت پہ ذرا خود کو لے کے سوچیں اور خود سے ایک سوال کریں، اگر میں ایک مسلمان گھر میں نہ پیدا ہوتی تو میرا کیا ہوتا؟ آج میں کہاں ہوتی؟ کیا میرے اندر علم کی، دین کی، اسلام کی اتنی محبت ہے؟ اور کیا قربانیاں دینے کی طاقت تھی کہ میں اسلام کو سمجھ کے قبول کرتی؟ کیا ایسا تو نہیں کہ ہم مسلم بائی چانس ہو گئے، بائی چوائس نہیں ہوئے؟ ہر مسلمان کو اللہ کا لاکھ لاکھ شکر کر دینا چاہیے کہ اللہ تعالیٰ تو نے مجھے اس آزمائش میں نہیں ڈالا جس میں تو نے بلال کو اور دوسروں کو ڈالا. اسی طرح بعض کہتے ہیں کہ موت کے وقت ہر کافر یہ خواہش کرتا ہے، کیونکہ موت کے وقت اس کو اس کا انجام دکھایا جاتا ہے، اس کو جہنم کی آگ دکھائی جاتی ہے، قبر میں جب اس کا عذاب ہوتا ہے تو اس کو دیکھ کر یہ لوگ کہتے ہیں. ہم آج اگر اس اسلام کی قدر کریں تو اللہ کا لاکھ شکر کریں. لیکن میں جب بھی اس آیت پہ آتی ہوں تو مجھے وہ ذمہ داری جو امت مسلمہ کو اللہ نے دی تھی، کن تم خیر امت اخرجت للناس، وہ بڑی یاد آتی ہے. اور میں سوچتی ہوں کہ ہم کیوں نہیں دوسروں تک پہنچتے. کل جس چیز کی انہوں نے حسرت کرنی ہے آج ہم اگر ان کو اس کی تیاری کروا دیں تو بڑی بات نہیں کہ اللہ کسی کا دل کھول دے، اور اس کے باوجود بتانے کے، پیغام پہنچنے کے کوئی نہیں مانتا تو ذرہم یاکلوا و یتمتعوا، آج ایسے ہیں تو چھوڑ دو ان کو، کھائیں پئیں مزے کریں، اور بھلاوے میں ڈالے رکھیں ان کو جھوٹی امید، ان قریب ان کو پتہ لگ جائے گا۔ یہاں دو تین لفظ بہت زبردست ہیں، ایک لفظ اگر آپ دیکھیں تو یہاں آتا ہے العمل، چھوٹی آرزویں، عمل، تمنائیں، آرزویں۔ چھوٹے بچے سے پوچھتے ہیں بیٹا بڑے ہو کے کیا بنو گے، ہمیں اپنے پلانس 10 سال بعد کے بھی پتہ ہیں، ہمیں اپنے مستقبل قریب اور بعید کا اتنا غم ہے۔ آپ دیکھیے کہ زندگی کو اگر صرف ای ڈرنک اور بی میری سمجھا تو کل لگ پتہ جائے گا کہ یہ سب کہاں گیا۔ وما ہلکنا من قریۃ الا ولہا کتاب معلوم، ہم نے اس سے پہلے جس بستی کو ہلاک کیا اس کے لیے خاص مہلت عمل لکھی جا چکی تھی، اور کوئی قوم اپنے وقت سے نہ آگے گزرتی ہے نہ پیچھے جاتی ہے۔ اللہ تعالیٰ نے ہر ایک کو موقع دیا ہوا ہے، اس سے کیا پتہ چلتا ہے کہ دنیا میں ہر ایک کو اللہ تعالیٰ نے خاص وقت دیا ہے۔ جیسے کمرہ امتحان میں 3 گھنٹے ہوتے ہیں نا، اس کے اندر لکھنا ہے لکھ لو، سونا ہے سو جاؤ، بیٹھ کے بیکار باتیں لکھنی سننی ہے وہ کر لو، جو ہی وہ وقت ختم ہوتا ہے اس کے بعد کوئی آگے پیچھے نہیں ہوتا۔ اس کے بعد مکی صورتوں کی شان، اور وہ کیا کہ اللہ کے نبی پر الزامات لگتے تھے، اتنے الزام تھے کہ آپ کو لوگ مجنو اور دیوانہ کہتے تھے، تو اللہ تعالیٰ اپنے نبی کو تسلی دیتے ہیں اور ان کا وہ قول بیان کرتے ہیں، وقالوا یا ایھا الذی نزل علیہ الذکر انک لمجنون۔ یہ لوگ کہتے ہیں، آپ صرف اس کہنے کو محسوس کیجئے گا اور اس میں سے ہائی لائٹ کیجئے گا، اے وہ شخص جس پر ذکر نازل ہوا ہے تو یقیناً دیوانہ ہے۔ یہ ہے تحفہ اللہ کی طرف آنے کا، پہلے تو آپ ذرا اس کے اوپر اپنے آپ کو لیجئے۔ جب آپ قرآن پڑھنے لگتے ہیں پھر آپ کو اپنی اصلاح کی فکر لگتی ہے، اور حکمت کم ہو تو شروع میں انسان دوسروں پہ بھی بہت تنقید کرنے لگ جاتا ہے، تو عموماً پھر لوگ آپ کے بارے میں کیا کہتے ہیں، اچھا جی بڑا قرآن پڑھنے لگ گئی ہیں۔ آج لوگ مجنون ہی کہتے ہیں، کریزی کہتے ہیں، اور کیا کہتے ہیں، ایکسٹریم پہ چلے گئے ہیں، ان کو تو فوبیا ہو گیا جی، یہ تو دیکھو ان کو تو نہ گھروں کی فکر ہے نہ بچوں کی فکر ہے، حالانکہ سب کچھ وہی ہے، بازاروں میں گھومے سارا دن کوئی پھرے، سر میں درد لگ جائے کوئی دیوانہ نہیں کہے گا اس کو، کوئی کئی کئی دن تک فن کے نام پہ شادیوں پہ 8-8-10 دن باہر رہے دوستوں میں رشتہ داروں میں، رات 2-2 بجے گھر آئے، کسی کو وہ مجنون نہیں لگتا۔ اور اگر کوئی 4-5 دن قرآن سیکھنے کے لیے آ جائے تو کہیں گے اچھا یہ تو سب کچھ ہی اب ان کا اس طرف لگنے لگ گیا۔ اللہ تعالیٰ کہتے ہیں کوئی بات نہیں، یہ تانا تو نبی کو بھی ملا۔ کیوں کہتے تھے دیوانہ؟ اس لیے کہ ایک شخص جس کو اپنے مشن کی دھن ہوتی ہے نا، جس کا مشن، جس کا پیشن بن جائے، جس کی زندگی میں تڑپ ہی ایک رہ جائے کہ اللہ تیرے کلام کے نور سے لوگوں کو جوڑنا ہے، پھر دوسرے لوگ واقعی اس کو مجنوں کہتے ہیں، پھر آہستہ آہستہ لوگ خود بخود پیچھے ہونے لگتے ہیں، کیونکہ ان کو لگتا ہے کہ اب ان کی موجودگی ہمیں وہ باتیں کرنے نہیں دے گی جو کہ ہم پہلے کر رہے تھے۔ پھر آ کے مطالبے کرتے تھے، لو ما تاتین بالملائکۃ ان کنت من الصادقین، اگر تو سچا ہے تو ہمارے سامنے فرشتوں کو کیوں نہیں لاتا۔ اس پہ ہم پیچھے بہت بات کر چکے کہ جب ماننا نہیں چاہتے تھے تو نہ ماننے کے 100 بہانے، کہتے تھے اچھا فرشتے دکھاؤ تو پھر ہم مانیں گے، اللہ کہتے اچھا جی ان کو کہہ دو، ما ننزل الملائکۃ الا بالحق وما کانوا اذا منذرین، ہم فرشتوں کو یوں ہی نہیں اتار دیا کرتے، یعنی تمہارے کہنے پہ اتار دیں، حالانکہ جب وہ اترتے ہیں وہ تو حق کے ساتھ اترتے ہیں، اور جب وہ اترتے ہیں تو پھر لوگوں کو مہلت نہیں دی جاتی۔ اور حقیقت کیا ہے کہ انا نحن نزلنا الذکر وانا له لحافظون، رہا یہ ذکر تو ہم نے اس کو نازل کیا اور ہم خود اس کے نگہبان ہیں۔ یہ ہے سورۃ الحجر کی سب سے خوبصورت آیت، آپ اس کو ہائی لائٹ کر سکتے ہیں، کیونکہ اس آیت میں قرآن پاک کی حفاظت کی قسم کھائی گئی۔ یہ ہے وہ بنیادی فرق جو تورات، انجیل اور قرآن میں ہے۔ پچھلی کتابیں بھی اللہ کی اتاری ہوئی تھی، مکمل تھی، اپنے وقت کی ہدایت کے تقاضے پورے کرتی تھی، لیکن ان کتابوں کے لیے یہ وعدہ نہیں تھا کہ ہم اس کی زبر زیر بھی نہیں بدلنے دیں گے۔ آج کیا ہوا؟ ان پچھلی کتابوں میں تبدیلیاں آ گئیں۔ قرآن کیوں یونیک ہے کہ آج تک اس کے اندر ذرا بھی تبدیلی نہیں ہوئی، اور آپ ساری دنیا سے قرآن پاک کے نسخے نکلوا لیجئے، زبر زیر کی بھی کمی نہیں ملے گی۔ لوگوں نے عمل کرنا چھوڑ دیا اور بات ہے، لیکن اس قرآن کے معنی مفہوم کو وہ نہیں بدل سکے आप जरा अपने आप को झंझोड़ के कहिए, इतनी ऑथेंटिक किताब आप पढ़ रहे हैं इस वक्त जिसकी एक जबर जेर नहीं चेंज हुई। आज तो बात ही ऑर्गेनिक की होती है ना, ऑर्गेनिक फूड खाओ, नथिंग एडिड, कुछ नहीं निकाला हुआ, कुछ नहीं डाला हुआ। तो आप जरा इस कुरान के बारे में सोचिए, हम कितने खुशकिस्मत हैं। कहाँ थी हमारी ये शान कि हम इस किताब को पढ़ते सुनते और जिसके अंदर कोई चेंजेस नहीं है, इसलिए इसकी हिफाजत की ज़रूरत है। किसी की ख्वाहिश इस किताब को बदल नहीं सकती। अल्लाह ने एक ऐसा खूबसूरत मेयार रखा हुआ इस किताब का, वलकद अरसलना मिन क़ब्लिका फ़ी शिजाइल अव्वलीन। ए मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम, हमने आपसे पहले कई उम्मतों में भी कई रसूल भेजे, कभी ऐसा नहीं हुआ कि इनके पास कोई रसूल आया हो और उन्होंने इसका मजाक ना उड़ाया हो। तो हम सब भी तैयार हैं, अल्लाह की तरफ आने वाले मजाक उड़ाए जाते हैं। आप कहते हैं हमें तो ये कुरान इतना प्यारा लगता है, हम तो कहते हैं 4 घंटे, हम तो 5-6 घंटे भी बैठ जाएं, हफ्ते में 2 दिन, हम तो 8 दिन भी आ सकते हैं, हम तो 7 दिन भी आ सकते हैं, लेकिन दूसरों का क्या हाल है? इस आयत को हाईलाइट कीजिएगा, कज़ालिका नसलुकुहु फी कुलूबिल मुजरिमीन। मुजरिमीन के दिलों में तो हम इस जिक्र को इसी तरह सुलाख की मानित गुजारते हैं, वो इस पर ईमान नहीं लाया करते। ला यूमिनूना बिही वक़द खलत सुन्नतुल अव्वलीन। यही तरीका पहले दौर के बुरे लोगों का रहा। यहाँ अल्लाह ताला ने एक बहुत बड़ी हकीकत खोल दी, और वो क्या कि जो शख्स कुरान से दूर होता है ना, उसको ये कुरान इतना बोझल लगता है, इतना मुश्किल लगता है कि जैसे दिल में से कुछ सुलाख को गुजार रहा है, इस तरह कुरान की आयतें उसके लिए गुजरती हैं, वो मिसफिट फील करता है। आप देखिए कि इस कुरान की एक शान है, आप ना सुने तो सुनना मुश्किल लगेगा। बात लोग कहते हैं बस महीने में एक क्लास काफ़ी है, कोई कहता है हाँ हफ्ते में एक ठीक है चले, लेकिन जितना आप इसके करीब आएंगे आपको ये उतना खूबसूरत लगेगा। जैसे खाना ना खाए ना बहुत अरसा तो भूख ख़त्म हो जाती है, कुरान ना सुनने वाले की भी भूख ख़त्म हो जाती है। फिर जब डाइटिंग छोड़ने के बाद लोग कुछ अरसे के बाद ज़्यादा खाना शुरू करते हैं ना, तो फिर उनको और ज़्यादा मुश्किल लगता है। बिल्कुल यही हाल है, आप शुरू में बहुत मुश्किल महसूस करते हैं लेकिन आहिस्ता आहिस्ता आपको बिल्कुल आसान लगने लगता है। तो क्या करना है? अपनी कुरान की भूख को बढ़ाना है। और अल्लाह ताला कहते हैं कि यही तरीका पहले लोगों का गुजर चुका। वलौ फतहना अलैहिम बाबम मिनस समाई फतलू फीही यअरुजून। और अगर हम आसमान का कोई दरवाज़ा खोल देते इन पे और वो उसमें से चढ़ने लग जाते, फिर भी ना मानते बल्कि वो कहते कि हमारी तो आंखों पे जादू कर दिया गया, और बल्कि हम तो जादू किए हुए कौम है। ये इशारा है उनके मुतालबों की तरफ कि जो आज इतनी बातें कह रहे हैं ये हो जाए तो वो कर दें, हालांकि अगर हम इन पर आसमान का कोई दरवाज़ा खोल देते, दिन दिहाड़े उसमें चढ़ने लगते, मुराद क्या है कि इम्पॉसिबल चीज़ पॉसिबल होती, फिर भी इनको ये लगता कि हमारी आंखों को धोखा हो रहा है, बल्कि हम पे जादू किया गया। बात क्या है कि ना मानने वालों ने नहीं मानना। 100 बातों की एक बात, जिसको भूख नहीं होती ना वो आप जो मर्जी उसके आगे रख दे वो नहीं खाएगा, बहाने करेगा। अब देखे बच्चा भूखा नहीं होता ना, जब भूख ना होना तो माँ जब खिलाए बहाने, यहाँ से क्यों पकड़ा, भाई ने क्यों पकड़ लिया, बहन ने क्यों ले लिया, तो मतलब समझे कि इसको भूख नहीं। लोगों को कुरान देने से पहले चेक कीजिए कि क्या उनके अंदर तलब है भी कि नहीं है। अब अल्लाह ताला इस कुरान की जो हिफाजत का दावा ऊपर किया, अब उसकी दलील दी जा रही है। अब लिख लीजिए कि अगली जो आयात है आयत नंबर 9 का जवाब है कि कैसे इसकी हिफाजत की। वलक जल नफिस समाई बुरू जम्व जय्यन्ना हलिन्ना सिरीन। ये हमारी कार फरमाई है कि आसमान में हमने बहुत से मजबूत किले बनाए, इनको देखने वालों के लिए खूबसूरत किया और हर शैतान से इनको महफूज किया, कोई शैतान इनमें राह पा नहीं सकता इल्ला ये कि वो कोई चीज़ इसमें से चुरा ले, कुछ सुनगुन कर ले। जब वो सुनगुन लेने की कोशिश करता है तो एक शोला रोशन इसका पीछा करता है, और नतीजा क्या होता है कि वो फिर उसको ले नहीं पाता। कुरान पाक की हिफाजत के लिए अल्लाह ताला ने आसमानों में पहरे लगा दिए। कुरान के नज़ूल से पहले जिन्नात और ज्योतिषी और नजूमी टाइप के लोग अपने जिन्नों के ज़रिए आसमान की खबरें ले लेते थे, लेकिन जब कुरान की वही का सिलसिला शुरू हुआ, अब जिन्नों ने जब ऊपर जाना चाहा तो उनको वहाँ धक्के पड़े। यही है जिसको हमारी ज़ुबान में कहते हैं फ़लां जगह सितारा टूटा। तो सितारों के 3 बड़े मकासद हैं, जिसमें से एक मकसद हमें यहाँ और 2 मकासद सूरत मुल्क की इब्तदाई आयात में मिलेंगे। पता क्या चला कि ज़मीन पर आकर तो इस कुरान में किसी ने क्या मिलाना था, आसमानों से अल्लाह ताला ने इसको सिक्योर कर दिया। और अल्लाह की कुदरतों का जिक्र है, एक एक चीज़ को दिल पे महसूस कीजिएगा। اللہ سبحانہ تعالیٰ فرماتے ہیں والارض مددناہا، ہم نے زمین کو پھیلایا، اس میں پہاڑ جمائے، اس میں ہر طرح کی نباتات ٹھیک ٹھیک نبی تلی مقدار کے ساتھ اگائیں، اور اس میں معیشت کے اسباب فراہم کیے تمہارے لیے بھی اور ان بہت سی مخلوقات کے لیے بھی جن کے رازق تم نہیں ہو۔ اس آیت میں ایک بہت ہی خوبصورت بات ہے کہ ہر چیز کو ہم نے مناسب نپی تلی انداز میں گزارا۔ آپ دیکھیے کہ ہر چیز اپنی اصل مقدار پہ آ کے رک جاتی ہے، ہمیں پتہ نہیں چلتا، لیکن کائنات میں اتنا توازن ہے کہ وہ جانور جن کا ہم گوشت کھاتے ہیں ان کی پیدائش زیادہ ہے۔ آپ دیکھیے کہ بکریاں بھی پیدا ہوتی ہیں، مرغیوں کو دیکھیے، گائے بھینس جو کھائی جاتی ہیں ان کی پروڈکشن بھی زیادہ ہے، بعض دفعہ ایک سے زیادہ بچہ پیدا ہوتا ہے۔ لیکن اس کے علاوہ جو جنگلی جانور ہے جیسے شیر ہے، اب وہ شیر اتنے نہیں ہیں، اگر جتنی بکریاں دنیا میں ہیں اتنے شیر ہوتے تو ہم دنیا میں جی نہیں سکتے تھے۔ تفسیر میں ہم نے بہت ڈیٹیل سے آپ کو بتایا تھا کہ سانپ، آپ کو پتہ ہے کہ سپنی جو ہوتی ہے جب اس کے انڈے ہیچ ہوتے ہیں، انڈوں سے بچے بنتے ہیں، تو جتنے سانپ ہوتے ہیں نا اس میں 100 میں سے 90 سانپ وہ خود کھا جاتی ہے، اپنے انڈے خود کھا جاتی ہے۔ اگر ہر انڈے میں سے سانپ پیدا ہو تو اس فگر میں کیا تھا کہ پوری دنیا سانپوں سے بھر جائے۔ وَأَنبَتْنَا فِيهَا مِن كُلِّ شَيْءٍ مَّوْزُونٍ، ہمیں پتہ ہے کہ کس کو کتنا دینا ہے، ہمارا قد ایک خاص حد پہ آ کے بڑھ جاتا ہے اور ختم ہو جاتا ہے، ناک ایک خاص حد تک رکتی، ہمارے قد کی طرح اگر ہمارا ناک بھی بڑھتا رہے، نیچے بھی ایک ایک گز کے پاؤں ہو جائیں، کہاں رکھیں گے، کیسے دنیا میں چلیں گے؟ اللہ نے ہمیں کتنا خوبصورت پیدا کیا، اللہ تعالیٰ نے انسان کو ہر اس انداز سے پیدا کیا جو اس کے لیے ضرورت تھی، لیکن جب انسان اللہ پہ غور نہیں کرتا تو ان چیزوں سے فائدہ نہیں لیتا۔ وَإِن مِّن شَيْءٍ إِلَّا عِندَنَا خَزَائِنُهُ، اور نہیں ہے کوئی چیز مگر اللہ کے پاس اس کے خزانے ہیں، ایک مقرر انداز ہے، اور ہم ہر چیز کو بقدر معلوم کے ساتھ نازل کرتے ہیں۔ کیسے؟ وَأَرْسَلْنَا الرِّيَاحَ، بارہ ہواؤں کو ہم ہی بھیجتے ہیں، پھر آسمان سے پانی برساتے ہیں اور اس پانی سے تمہیں سیراب کرتے ہیں، اور اس دولت کے خزانے دار تم نہیں ہو۔ نبی صلی اللہ علیہ وسلم نے فرمایا کہ قوم عاد پر صرف ایک انگوٹھی کے ہول کے مطابق ہوا کھلی گئی تھی، جس کی وجہ سے ان کے گھر اپنی بنیادوں سے ہل گئے تھے۔ تو قوم نوح پہ کیا ہوا؟ صرف 6 مہینے تک زمین اور آسمان سے پانی برستا نکلتا رہا، اور اس کی وجہ سے زمین پہ پانی آ گیا۔ اللہ تعالیٰ نے اپنی کائنات کے اندر ہر چیز کو ایک خاص حد پہ رکھا ہوا ہے، ہوا بس اتنی چلنا، پانی بس اتنا برسنا، آگ بس اتنی بھڑکنا، لیکن جب اللہ انسانوں کے اندر سرکشی دیکھتا ہے تو اپنی کسی ایک مخلوق کو سرکش کرتا ہے، اور وہ ایک مخلوق انسان کو تباہ کرنے کے لیے کافی ہوتی ہے۔ وَإِنَّا لَنَحْنُ نُحْيِي وَنُمِيتُ وَنُمِيتُ وَنَحْنُ الْوَارِثُونَ، اس کو ہائی لائٹ کر لے، زندگی اور موت ہم دیتے ہیں اور ہم ہی سب کے وارث ہونے والے ہیں۔ کیوں فکر کرتے ہو اپنے بعد کی، ہائے بچوں کا ورثہ، یہ بچوں کے لیے جائیداد بنا دوں، نَحْنُ الْوَارِثِينَ، جب میں نے وہ نام پڑھایا تھا تو مجھے اس کے بعد سے تو کسی چیز کو اپنے پیچھے کے لیے چھوڑنے کی خواہش ہی نہ رہی، کیونکہ نحن الوارثون، اللہ وارث ہے، اس کے پاس جانا ہے سب کچھ۔ ہمارے بچے ہماری چیزیں لے بھی لیں گے، ان کے بچے ان کی لے لیں گے، نیکسٹ نیکسٹ نیکسٹ، ہم اکیلے اللہ کے پاس رہیں گے۔ وَلَقَدْ عَلِمْنَا الْمُسْتَقْدِمِينَ مِنْكُمْ وَلَقَدْ عَلِمْنَا الْمُسْتَأْخِرِينَ، پہلے جو لوگ تم میں سے ہو گزرے ان کو بھی ہم نے دیکھ رکھا ہے، اور بات کے آنے والے بھی ہماری نگاہوں میں ہیں، یقیناً تمہارا رب ان سب کو جمع کرے گا، وہ حکیم اور علیم ہے۔ چلیے آپ بتائیے ذرا، آپ اپنے پچھلوں میں کس کس کو جانتی ہیں؟ آپ اپنے باپ کو جانتی ہیں، دادا کو بھی ہو سکتا ہے جانتی ہوں، شاید آپ میں سے کسی 5% لوگوں نے اپنے پردادا کو بھی زندگی میں دیکھا ہو، اس کے پیچھے کون تھا؟ آپ کے ابو کا نام سب کو پتا، دادا کا نام سب کو پتا، پر دادا کا نام سوچ میں پڑ گئے، ان کے دادا کا نام، ان کے باپ، نو پتہ ہے، کچھ نہیں پتہ۔ اللہ کہتے ہیں ہم تمہارے پچھلوں کو جانتے ہیں اور اگلوں کو، پیچھوں کو تو ہم نے جانا، آگے کس کو پتہ ہے؟ آپ میں سے کس کو پتہ ہے کہ آپ کے بچے کتنے ہونے ہیں شادی کے بعد؟ آپ کے جو آج بچے ہیں ان کے کتنے بچے ہونے ہیں؟ ان کے بچے کتنا بے بس ہے انسان، جن کے لیے ورثے جمع کرتا رہتا ہے، پتہ ہی کوئی نہیں، زندگی میں سب نے چلا جانا ہے، کس کو پتہ ہے؟ اب آگے انسان کی تخلیق، اس پورے واقعے کو اکٹھا پڑھتے ہیں اور کوشش کریں گے اس میں سے چھوٹی چھوٹی باتیں لیں۔ وَلَقَدْ خَلَقْنَا الْإِنسَانَ مِنْ صَلْصَالٍ مِنْ حَمَإٍ مَسْنُونَ، اور ہم نے انسان کو کھنکتی ہوئی مٹی سے پیدا کیا۔ انسان ذرا اپنی تخلیق پہ غور کرے نا تو اس کو اپنی اوقات سمجھ آتی ہے، ये नहीं कहा कि इंसान को सोने से पैदा किया, चांदी से पैदा किया, मिट्टी से पैदा किया, बल्कि हमने इंसान को सड़ी हुई मिट्टी के सूखे गारे से पैदा किया। यहाँ एक छोटी सी एक्टिविटी दूँ, है तो बड़ी मुश्किल लेकिन फ़ायदा बहुत होगा। आप अपने ड्रेसिंग टेबल पर जो मिरर है ना, उस पर इस आयत का तर्जमा लिख के लगा लें, सड़ी हुई मिट्टी के सूखे गारे से पैदा हुई हूँ, कर लूँ कितनी खूबसूरत बनने की कोशिश। बाज़ दफ़ा हम खूबसूरत बनने के नाम पे अल्लाह को नाराज़ कर रहे होते हैं, बाज़ दफ़ा हम थोड़ी सी चीज़ बर्दाश्त नहीं कर पाते कि लो अब मैं खूबसूरत ना लगूँ, असल इंसान की मिट्टी है। क्यों? सोचिए ज़रा, इंसान को मिट्टी से बनाया ताकि मिट्टी में मिले, मिट्टी का वजूद हो इसका, आजिस बने। मिट्टी से इसकी बड़ी नस्बत है। सोने का बनाया होता इंसान, ज़रा सोचिए अपने आप को ही ले, मैं सोने की बनी होती तो ज़मीन पे पाँव भी नहीं रखना था हमने, और ही तकब्बुर थी। अभी तो गंदा इंसान जिसके अंदर इतनी गंदगी, वो इंसान अल्लाह के आगे अकड़े, क्या उसकी औकात है? ए इंसान तो बनता क्या? वल जान खलकनाहु मिन क़ब्ल मिन नारिस समूम, और इससे पहले जिन्नों को हमने आग की लिपट से पैदा किया था। यहाँ से पता चलता है कि जिन इंसानों से पहले की मखलूक हैं। फिर याद करो इस मौके को जब तुम्हारे रब ने फरिश्तों से कहा कि मैं सड़ी हुई मिट्टी के सूखे गारे से एक बशर पैदा कर रहा हूँ। ए इंसान अपनी तारीफ सुन, हैं? जब मैं इसे पूरा बना चुकूँ और फिर इसमें अपनी रूह से कुछ फूंक दूँ तो तुम सब इसके सामने सजदे में गिर जाना। यहाँ नोट कीजिए वो बात जिसको हमने तफसीर में बहुत डिटेल से किया था कि मिट्टी के बुत को सजदा नहीं करवाया था इबलीस से, बल्कि जब मैं इसमें अपनी तरफ से रूह फूंक दूँ तो जो आदम को सजदा करवाया था वह फरिश्तों से और इबलीस से, वो इस रूह को सजदा था। और रूह कौन सी है? मिन रूही, अल्लाह की तरफ से। मिसाल आपको याद होगी जो हमने इसमें ली थी कि असल चीज़ जो है ना हमारी रूह है। मसलन आप किसी को गिफ्ट देते हैं, एक पर्ल है, एक मोती, एक छोटी सी रिंग है, आप उस रिंग को किसी रैपिंग पेपर में डाल के देते हैं, कोई उसको खूबसूरत डिबिया में डाल लेता है, फिर रैप कर देता है, फिर उसके ऊपर रिबन लगा देता है, कोई टैग लगाता है, आपको वो छोटा सा बॉक्स मिलता है, आप बड़े खुश हैं, आप कहते हैं कितना प्यारा है, मैं नहीं इसको खोलूँगी। लेकिन ऐसा ऐसा तजस्सुस बढ़ता है, फिर आप क्या करते हैं, एक पेपर उतारते हैं, दूसरा उतारते हैं, और जो ही आपको वो रिंग दिखती है आप कहते हो वाह इतनी प्यारी, बस उस रिंग को उठा के उंगली में पहन लेते हैं और वही पेपर जो पहले आपको इतने प्यारे लग रहे थे वो इधर रुल रहे हैं, कुछ दिन शायद रख लें फिर उसको ट्रैश करते हैं। यही है हम इंसानों का मामला। अल्लाह ने असल में हमारी रूहें पैदा की थी, और क़यामत के दिन और मौत की सूरत में अल्लाह हमारी रूहों को उठाता है। ये जो जिस्म है ना, ये रैपिंग पेपर है, किसी को काला दे दिया, किसी को ब्राउन, किसी को भूरा, किसी को बालों वाला, किसी को धागे वाला, हम सब की शक्लें जो डिफरेंट है, ये डिफरेंट रैपिंग पेपर है। मौत की सूरत में ये अनरैप हो जाता है। हम जिस बुत को लेके बैठे होते हैं ये रैपिंग पेपर है जिसके गिर रो रहे होते हैं, और अल्लाह अपनी रूह को उठा के ले जाता है। सारे मामले बाद में फिर इन रूहों के साथ होंगे। आज हम अपने आप को पूछे, इस जिस्म को सजाने, इसके तकाजे पूरे करने, इसकी भूख मिटाने का कितना गम है, और इस रूह की भूख मिटाने का कितना गम है। अगर आवाज़ आती होती ना तो आज हमारी रूहों की सिसकियों की आवाज़ आ रही होती। इंसान ने अपनी रूहों को आज इतना भूखा रखा कि वो डिप्रेशन और स्ट्रेस और परेशानियों की सूरत में रोती हुई दिखती हैं, और सुबह से शाम होती है और पूरा मुआशरा इस जिस्म के तकाजे पूरे करने निकल पड़ता है। मर्द पूरे नहीं कर पाए तो औरतें निकल गईं, औरतों से पूरी ना हुई तो बेटे, फिर बेटियां, सारा घर मशीन बन के कमा रहा है किसके लिए? इस मिट्टी के जिस्म के तकाजे पूरे करने के लिए, जिसको बिलाखिर कब्र के डस्टबिन में डंप करना है और रूह अल्लाह ले जाएगा। दुआ कीजिए हमारी रूहें खूबसूरत हों। ये कुरान हमारी रूह की गजा है, इसीलिए इसको सुनते हुए खुशी होती है। जैसे आपको पीछे भी बताया था कि जैसे आप परदेश में किसी अपने पाकिस्तानी दोस्त को, साथी को ना भी देखे, सिर्फ आपको दूर किसी शहर में चलता हुआ एक शलवार कमीज में कोई जोड़ा दिखे तो कहते हैं हाय ये पाकिस्तानी होंगे, इंडियन होंगे, ये बंगाली होंगे। परदेश में अपने मुल्क का बंदा बड़ा प्यारा लगता है, चाहे अपने मुल्क में हम किसी से बात ना करें, लेकिन जो लोग बाहर रहते हैं वो सिर्फ इसलिए लोगों से दोस्ती करते हैं कि जी ये हमारे मुल्क से। इसी तरह हमारी रूह और ये कुरान हम जो लिए हैं, हम जब कुरान पढ़ते हैं ना तो हमारी रूह की मुलाकात इस कुरान से होती है, क्योंकि दोनों का सोर्स ऊपर से है, इन्ना नज़्ज़लना ज़िक्रा, आसमान से आई है। तो लिहाजा इस रूह के तकाज़ों को पूरा करेंगे तो इंशाल्लाह जिएंगे, वरना याद रखिए कि मिट्टी का इंसान मिट्टी में मिल गया, कल कुछ भी उसके पास नहीं रहेगा। तो सजदा इंसान को नहीं अल्लाह के हुक्म को था, आज इससे बुनियाद बनाकर कोई किसी इंसान को सजदा नहीं कर सकता, किसी जिंदा या मुर्दा, किसी कब्र वाले को सजदा नहीं किया जा सकता। कल जिस अल्लाह ने सजदा करने का हुक्म दिया था, आज उसी रब ने सजदे करने से मना करवा दिया, और नतीजा यही हुआ कि आज लोगों ने क्या कुछ शिर्क के तौर पे पेश कर दिया। अल्लाह ताला ने हुक्म दिया, फरिश्ते चूँकि हुक्म के बंदे थे, लिहाजा फसजद अल मलाइकतु कुल्लुहुम अजमाइन, बस सारे फरिश्तों ने सजदा कर लिया सिवाय इब्लीस के, अबा यकून मुअ साजिदीन, उसने इनकार कर दिया कि वो सजदा करने वालों में से हो जाए। रब ने पूछा, ए इब्लीस तुझे क्या हुआ कि तूने सजदा करने वालों का साथ न दिया? इसने कहा, मेरा ये काम नहीं कि मैं इस बशर को सजदा करूं जिसे तूने सड़ी हुई मिट्टी के सूखे गारे से पैदा किया। सोचिएगा, यहाँ फिर एक किरदार सामने आ रहा है, इसको हाईलाइट कर लीजिए। कुछ लोग इबादत करते हुए अल्लाह के सामने तो इतने आजिज होते हैं कि गट्टे पड़ जाते हैं, मेहराब पड़ जाते हैं उनके माथों पे, लेकिन जब इंसानों से मामला करते हैं तो कुंद छुरियाँ बन जाते हैं। यही इब्लीसियत है। अल्लाह के साथ ताल्लुक अल्लाह के बंदों के साथ ताल्लुक में झलकता है। ये एक बिल्कुल नायाब किरदार था जो आज हमें दिखता है कि दीन के नाम पे अल्लाह के साथ तो हम तहज्जुद और तरावी और रमज़ान और उम्रे तक का ताल्लुक रखें, और उसके बंदों के साथ जब बात करें तो हमारी ज़ुबानें आग उगलें। सच्चा दीनदार नरम होता है, लोगों से मोहब्बत करने वाला होता है, आदम और इब्लीस का किस्सा नहीं छेड़ देता, बल्कि अल्लाह ने कहा तो मान जाता है, नहीं माना अल्लाह की तरफ से फिर सजा मिली। क्या हुआ? रब ने फरमाया, फखरुज मिन्हा फइन्नका रजीम, अच्छा तू निकल जा क्योंकि तू मर्दूद है, और अब रोजे जजा तक तुझ पर लानत है। यहाँ लानत का मतलब समझ लीजिए दूरी, क्या अब तू रहमत से दूर है? क्योंकि जिसके दिल में किब्र होता है ना, अल्लाह उसको गुनाह के बाद फिर पलटने ही नहीं देता। قال ربي فانظرني الى يوم يبعثون, इसने कहा, ऐ मेरे रब, ये बात है तो मुझे उस रोज तक के लिए मोहलत दे जबकि सब इंसान दोबारा उठाए जाएंगे। यहाँ जरा नुकता नोट कीजिए, एक लफ्ज रब्बी को हाईलाइट कर लीजिए, इब्लीस का क्या अकीदा है कि अल्लाह मेरा रब है। दूसरा लफ्ज हाईलाइट कीजिए, यौम युबासून, इसमें क्या छुपा हुआ है? आखिरत। तो इब्लीस का ताल्लुक बिल्ला था, तौहीद मानता था कि अल्लाह है, और आखिरत को मानता था। तो आज हम ये दो बातें माने लेकिन अमल ना करें तो हमने क्या फ़र्क काम किया? क्या पता चला कि अल्लाह को मानना और आखिरत का लफ्जी इकरार करना भी इंसान को क़यामत के दिन फ़ायदा नहीं देगा जबकि उसने अल्लाह की बात को नहीं माना। देखिए, रब को माना तो रब की भी मानो, ये है असल तौहीद। अल्लाह ताला ने बात सुनी तो क्या कहा? قَالَ فَإِنَّكَ مِنَ الْمُنظَرِينَ, कोई बात नहीं, जा तुझे ढील दी गई है। यहाँ फिर एक पॉइंट नोट कर लीजिएगा, और वो क्या कि लोग कहते हैं अल्लाह नेकों की बड़ी सुनता है, यहाँ तो अल्लाह शैतान की सुन रहा है। इब्लीस ने जो मांगा अल्लाह ने दे दिया, तो मत ये कुलिया बनाइए कि फलां बड़ा नेक है अल्लाह उसकी सुनता है। नहीं, अल्लाह ने तो फिरौन की भी सुनी थी, तो इब्लीस की भी सुन ली। और दूसरा नुक्ता, यहाँ से क्या पता चला कि बस दफ़ा आपकी मन चाही चीज़ आपको मिल जाती है लेकिन आपके लिए वो जहर से भी ज़्यादा ख़तरनाक है। जितनी लंबी इसने मोहलत मांगी अल्लाह ने दे दी, तो क़्यामत के दिन उतनी इसके खिलाफ गुनाहों की डोर भी तो लंबी होगी ना। और यहाँ यौम युबासून, दोबारा उठाए जाने का दिन मुराद है। قال ربي بما أغويتني لأزينن لهم في الأرض ولأغوينهم أجمعين, कहने लगा, कह रब, जैसा कि तूने मुझे बहकाया है इसी तरह मैं ज़मीन में इनके लिए दिल फरेबियाँ पैदा करके इन सबको बहकाऊँगा। नोट कीजिएगा, فبما أغويتني को हाईलाइट कर लें। ये भी इब्लीसी रवैया है कि अपने गुनाह का और अपनी हलाकत का जिम्मेदार अल्लाह को या दूसरों को करना। तूने मुझे बहकाया, अपने अमल को इंसान नहीं देखता, दूसरे पे हमेशा बात करता है, कहा मैं भी बहकाऊंगा। और इस जुमले को नोट कीजिएगा कि अबदी दुश्मन हमारे खिलाफ बातें कर रहा है, कहा कि मैं इन सब को बहकाऊंगा। इस आयत को भी हाईलाइट कीजिएगा, इन नाइबादी लई सलका लई हिम सुल्तान, हाँ मगर सिवाय तेरे उन बंदों के जिन्हें तूने इनमें से खालिस कर लिया हो, अल्लाह हमें इनमें कर ले। क्या पता चला कि शैतान के फंदों से बचाने वाली चीज़ क्या है? इखलास। कहने वालों ने कहा कि इखलास तो वो खूबी है कि जिसका फरिश्तों को भी नहीं पता चलता कि बंदे ने कौन सा अमल किस लिए किया है, और इखलास ही है जो बंदे को शैतान के मुकाबले में जमा के रखता। हमारी ज़िंदगी में बहुत दफ़ा शैतान सर उठाता है, कहता नहीं छोड़ दो ये काम, छोड़ दो ये करना, पढ़ना छोड़ दो, काम करना छोड़ दो। आप अपना एक क्राइटीरियन रख लें, जब कभी किसी नेकी से पिछड़ने का ख्याल आए आ सकता है, ईमान वाले को भी आता है, लेकिन जब इखलास होगा तो अल्लाह बचा लेगा, गिरते गिरतों को बचा लेगा, नहीं 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 मुझे ऐसे नहीं करना। इसलिए शैतान को भी ये बात पता थी, उसने कहा अल्लाह हाँ तेरे खालिस बंदों पे मेरा जोर नहीं चलेगा, कहा ठीक है कर लो अपनी सी कोशिश। قال هذا صراط علي مستقيم, फरमा ये रास्ता है जो मुझ तक सीधा पहुंचता है। कौन सा रास्ता? नंबर एक इखलास का रास्ता, और दूसरा सबीलुल जन्ना, जन्नत का रास्ता, अल्लाह को एक मानना, तौहीद। तफसीलात हम सारी कर चुके हैं इनकी। अल्लाह ताला फरमाते हैं इन्ना इबादी लैस लका अलैहिम सुल्तानुन, बेशक मेरे वो हकीकी बंदे जिन पर तेरा बस ना चलेगा, तेरा बस तो सिर्फ उन बहके हुए लोगों पर ही चलेगा जो तेरी पैरवी करेंगे, और इन सब के लिए जहन्नम की वईद है। क्या पता चला कि जितना इंसान अल्लाह के रास्ते से हटता है उतना शैतान के हाथों में आता है, और अगर शैतान से डर लगता है ना हकीकत में, अगर वाकई आउज़ु बिल्लाहि मिनश्शैतानिर्रजीम पढ़ते हैं, तो उसका सबसे खूबसूरत हथियार है कि अपने अंदर इखलास पैदा करें, अंदर के खोट दूर करें, रियाकारी, दिखावा, दूसरों की तारीफें, दूसरों की नज़रों में बड़ा बनना, इन सब को निकाल दीजिए, वरना याद रखिए शैतान के फंदों से नहीं बच सकते। अब जहन्नम की थोड़ी सी डिस्क्रिप्शन, लहा सबत व अभवाब, ये जहन्नम जिसकी वईद इबलीस के पैरोकारों को दी गई, इसके 7 दरवाजे हैं, हर दरवाजे के लिए उनमें से एक हिस्सा मखसूस कर दिया गया। कैसे हिस्सा किया? हर बंदे को डिफरेंट तरीके से वेलकम किया जाएगा। एक दरवाज़ा जानियों के लिए, एक शराबियों के लिए, पापियों के लिए, यानी जैसा जुर्म होगा वैसे ही दरवाजे से दाखिल किया जाएगा। क्यों भला? ताकि सब देख लें कि ये है मुजरिम। और इसके अलावा इन्नल मुत्तकीन फी जन्नातिन व उयून, इसके बखिलाफ मुत्तकी लोग बागों और चश्मों में होंगे, और इनसे कहा जाएगा कि दाखिल हो जाओ इनमें सलामती के साथ, बेखौफ व खतर होकर, कोई गम नहीं, सारे गम तो दुनिया में दूर हो गए। मोमिन इस दुनिया में कैदी की तरह रहता है, वहाँ जाएगा तो वो एक बादशाह की तरह दाखिल होगा जिसको कोई खौफ नहीं, कुछ नहीं। और रह गई बात दिलों में अगर थोड़ी बहुत रंजिश एक दूसरे के लिए थी, सास के दिल में बहू के लिए, शौहर के दिल में बीवी के लिए, एक दीनदार के दिल में दूसरे के लिए, तो फरमाया वनजाना माफी सुदूर मिन गिल, इनके दिलों में जो थोड़ी बहुत खोट खपट होगी हम इसे निकाल देंगे, वापस में भाई भाई बनकर आमने सामने तख्तों पर बैठेंगे, वहाँ इन्हें किसी मुशक्कत से पाला ना पड़ेगा और न वो वहाँ से निकाले जाएंगे। और हकीकत है कि अगर ऐसे बातिल जज्बात हम अपने दिलों से दुनिया में निकाल दें तो हमारी दुनिया जन्नत बन जाएगी। दुआ कीजिए कि अल्लाह आज दीनदारों के दिलों में और दूसरों के दिलों में एक दूसरे का कीना, बोगस, हसद निकाल दें, मोहब्बत के साथ सबको जन्नत का पैगाम दें, और वो जन्नत जहाँ पहुँच गए तो तख्तों में कोई मशक्क़त नहीं। वहाँ ज़रा सोचिए करेंगे क्या? औरतें तो सारा दिन बाज़ारों में घूमेंगी, हैं कभी ज्वेलर के पास, कभी ब्यूटी पार्लर होगा, वहाँ ब्यूटी पार्लर पहले ही मिल जाएगा, जन्नत में जाने से पहले ही अल्लाह एक परमानेंट फेशियल करवा देगा, हाँ बाल नहीं ख़राब होंगे, हेयर ड्रेसर वहाँ पहले ही बाहर मौजूद होंगे। दुआ कीजिए एक दफ़ा चले जाएँ फिर जो मर्ज़ी मिल जाए। और अगली आयत बड़ी खूबसूरत है, नब्बे बादी अन्नी अनल गफूर रहीम वन्नाजा भी हुवल अज़ाबुल अलीम, ए नबी मेरे बंदों को ख़बर दे दो कि मैं बहुत दरगुजर करने वाला और रहीम हूँ। इसको सुन के थोड़ी सी तसल्ली हुई, साथ ही अगली आयत आ गई, मगर इसके साथ मेरा अजाब भी नहायत दर्दनाक अजाब है। क्या पता चला कि अल्लाह ताला की हर सिफत जो है वो अपने जोश पे, अरूज पे है, और अल्लाह ताला उसके साथ मामला करता है, ना तो अल्लाह के तहम्मुल और उसकी रहमत के ऊपर क्यास करके गुनाहों में शेर होना चाहिए, और ना उसके जाबिर और कहार होने का कहकर नेकियां भी छोड़ेंगे जी उसने तो हमें बख्शना नहीं है। अब अल्लाह ताला ने बीच में चूँकि बात की थी ना मुखलसीन की, इल्ला इबादक मिनहुमुल मुखलसीन, तो एक मुखलस बंदे की कहानी, और वो कौन? हज़रत इब्राहिम। कहानी को कहानी की तरह ही पढ़ेंगे। अल्लाह ताला कहते हैं वनब्बेहुम अन दैफ इब्राहिम, और इन्हें ज़रा इब्राहिम के मेहमानों का किस्सा सुनाओ, इशारा है फरिश्तों की तरफ, जब वो आए और इसके हाँ फरिश्ते आए थे किस बात की खबर देने, हज़रत इसहाक की पैदाइश की खुशखबरी देने के लिए, बीवी सारा थी उस वक़्त हज़रत इब्राहिम के पास, जब ये फरिश्ते आए कहा सलाम हो तुम पर। नोट कीजिएगा फरिश्तों का और नेक लोगों का मुलाकात के वह काम क्या था, अस्सलाम वालेकुम, हाय बाय नहीं। क़ाला इन्ना मिनकुम वजीलून, वो बोले हम तो तुमसे डर रहे हैं, کہنے لگے نہ ڈرو بلکہ ہم تم کو ایک علم والے بیٹے کی خوشخبری دیتے ہیں. سوچئے اتنی بڑی عمر ہو گئی اور اولاد سے محروم تھے تو کیسے یقین آیا ہوگا, اور بیٹا بھی کون سا جو علم والا بیٹا, یہ نہیں کہا کہ دولت والے بیٹے کی خوشخبری دیتے ہیں. حسن والی, ہمیں کیا خواہش ہوتی ہے بیٹا ہو بڑا پیارا ہو بہت اس کی دولت ہو, کہا نہیں علم والے بیٹے کی خوشخبری دیتے ہیں. ابراہیم نے کہا کیا تم اس بڑھاپے میں مجھے اولاد کی خبر دیتے ہو, ذرا سوچو تو صحیح یہ کیسی بشارت ہے جو تم مجھ کو دے رہے ہو. انہوں نے جواب دیا تمہیں برحق بشارت دے رہے ہیں, تم مایوس نہ ہو. ابراہیم نے کہا اپنے رب کی رحمت سے مایوس تو صرف گمراہ لوگ ہوتے ہیں. کیا پتہ چلا کہ اگر بوڑھے بھی ہو گئے تو اولاد نہیں ملی, مایوس نہ ہو جائیے کیونکہ اللہ ہر وقت ہر کام کر سکتا ہے. پھر ابراہیم علیہ السلام نے پوچھا اللہ کے بھیجے ہو وہ کیا مہم ہے جس پر آپ تشریف لائے؟ وہ بولے ہم تو ایک مجرم قوم کی طرف بھیجے گئے. کون سی قوم؟ الا آل لوط, مگر لوط کے گھر والوں کو بچا لیا جائے گا اور ہم ان سب کو بچائیں گے. اشارہ تھا قوم لوط کی طرف. اسے کیا پتہ چلتا ہے کہ فرشتے ایک ہی وقت میں خوشی کی خبریں بھی دیتے ہیں اور غم کی خبریں بھی دیتے ہیں, ان کے لیے کچھ بھی مشکل نہیں ہے. ہم اگر اس کی بیوی جس کے لیے اللہ تعالیٰ فرماتا ہے کہ ہم نے مقدر کر دیا کہ وہ پیچھے رہ جانے والوں میں ہوگی. یہاں ہائی لائٹ کر لیجئے, بیوی چاہے نبی کی کیوں نہ, اگر اپنا عمل اچھا نہیں تو اس کو بھی کوئی بچا نہیں سکے گا. کسی دوسرے کے عمل پہ تکیہ کرنے والوں کے لیے یہ آیت بہت ہی زیادہ زبردست ہے. اور جب یہ بھیجے ہوئے لوط کے ہاں پہنچے تو اس نے کہا آپ لوگ اجنبی محسوس ہوتے ہیں. انہوں نے جواب دیا نہیں بلکہ ہم وہ چیز لے کر آئے جس کے آنے میں یہ لوگ شک کر رہے ہیں. ہم تم سے سچ کہتے ہیں کہ ہم حق کے ساتھ تمہارے پاس آئے ہیں, لہٰذا آپ کچھ رات رہے اپنے گھر والوں کو لے کر نکل جاؤ اور دیکھو خود ان کے پیچھے پیچھے چلو, تم میں سے کوئی پلٹ کر نہ دیکھے. پلٹ کر نہ دیکھنے سے مراد کیا ہے؟ پچھلوں کی محبت اس کو روکے نہ, بس سیدھے چلے جاؤ جدھر جانے کا حکم دیا جا رہا ہے. اسے ہم نے اپنا یہ فیصلہ پہنچا دیا کہ صبح ہوتے ہی ان لوگوں کی جڑ کاٹ دی جائے گی. کیا پتہ چلتا ہے کہ اللہ نے جب کسی قوم میں عذاب بھیجنا ہوتا ہے تو ہم نبیوں کو اور ان کے فالوورز کو وہاں سے نکال دیتا ہے. آج بھی یہی بات ہے, اللہ تعالیٰ عذابوں سے بچائے اور کسی قوم پہ عذاب آئے تو اللہ تعالیٰ ہمیں وہاں سے نکالے. اس پہ اللہ کے نبی کی ایک دعا بھی ہے کہ اللہم لا تقتلنا بغضبک ولا تخلقنا بعذابک وعافنا قبل ذلک. تو اللہ تعالیٰ سے ڈرتے ہوئے یہ دعائیں یاد رکھنی چاہیے, خاص طور پہ جو ہم لوگ ویسٹرن کنٹریز میں رہتے ہیں. قسم تو کوئی کسی کے عمل کی نہیں دے سکتا, لیکن گمان کیا جا سکتا ہے کہ جہاں چاروں طرف شرک ہو, کفر ہو اور بے حیائی ہو تو وہاں اللہ کی پکڑ کسی وقت آ سکتی ہے. تو دعا کیا کریں کہ اللہ کوئی ایسا سبب پیدا کر دینا کہ ہم اس سے پہلے ہی اس جگہ کو چھوڑ چکے ہوں. اب اس قوم کو چونکہ ہوموسیکشولز تھے, مردوں کو مردوں سے خواہش تھی, خوبصورت شکلوں میں فرشتے آئے تھے, فرشتوں کو آتا دیکھ کر وجہ اہل المدینہ یستبشرون, اتنے میں شہر کے لوگ خوشی کے مارے بےتاب ہو کر لوط کے گھر چڑھا ہے. لوط نے کہا بھائیو یہ میرے مہمان ہیں. یہاں نوٹ کیجئے گا کہ جب شہوت سوار ہوتی ہے نا تو بندے کو اپنی عزت بھی پیاری نہیں ہوتی. مجھے رسوا نہ کرو, اللہ سے ڈرو, مجھے میرے مہمانوں کے سامنے عاجز نہ کرو. وہ بولے کیا ہم بارہا تمہیں منع نہیں کر چکے کہ دنیا بھر کے ٹھیکے دار نہ بنو؟ لوط نے عاجز آ کر کہا اچھا اگر تمہیں کچھ کرنا ہی ہے تو یہ میری بیٹیاں موجود ہیں. فطرت کی طرف اشارہ کیا کہ مردوں کے ساتھ تعلق قائم نہ کرو, عورتوں سے کرو. اس پہ اب بات نہیں کریں گے نیکسٹ ٹائم جہاں واقعہ آئے گا, لیکن دکھ کی بات ہے کہ آج زمین کے جن ٹکڑوں پہ ہم رہتے ہیں وہاں دن بدن ان سارے قوانین کو لیگلائز کیا جا رہا ہے. ہم نے پچھلے دو ویک پہلے جو میرج کورس کیا اس میں اشارتاً رپورٹ سنائی تھی کہ پہلی دفعہ ہسٹری میں اب اس کو نہ صرف یہ کہ گورنمنٹ سے لیگلائز ہوا بلکہ چرچ نے بھی ایک لڑکے اور لڑکے کا نکاح کیا. تو آپ سوچیے آنے والے دنوں میں مسلمان اس سے کیسے بچیں گے جو اتنے قریب سے ان چیزوں کو دیکھیں. دعا کیجئے کہ آنے والے دور میں یہ جو بے دینی کا طوفان ہے اس سے اللہ ہماری نسلوں کو بچا کے رکھے. اس کے بعد بڑی اچھوتی آیت ہے, بہت ہی کم جگہ قرآن پاک میں ایسا انداز ہے کہ لعمرو کا تیری جان کی قسم. کس کو کہا جا رہا ہے؟ اللہ کے نبی کو. اس وقت ان پر ایک نشہ سا چڑھا ہوا تھا جس میں وہ آپے سے باہر ہو رہے تھے. آخر صبح ہوتے ہی ان کو ایک زبردست دھماکے نے آ لیا. ہم نے اس بستی کو الٹ پلٹ کر رکھ دیا اور ان پر پکی ہوئی مٹی کے پتھروں کی بارش برسا دی. کچھ عرصہ پہلے کسی صحرا میں اتنے موٹے موٹے پتھروں کی بارش ہوئی ہے. اللہ نے شاید صحراؤں میں ڈال کے یہ دکھایا کہ جس طرح قوم لوط پہ پتھر برسے تھے آج بھی برس سکتے ہیں. اور کہتے ہیں سوراخ دار پتھر تھے, نوک والے, سر کے راستے ان کے سر پہ گرتے اور शर्मगाह के रास्ते जिस्म से निकल जाते थे, क्योंकि गंदी सोच दिमाग से शुरू होती है और शर्मगाह उसकी फिर तस्दीक या तकसीब करती है। अल्लाह ताला हम सब को ऐसे अजाबों से महफूज रखे। फरमाया इस वाक़े में बहुत बड़ी निशानी है उन लोगों के लिए जो साहिब फरासत हैं, और वो इलाका जहाँ ये सब कुछ हुआ तुम उससे कुछ दूर भी नहीं, क्योंकि ये सारी बस्तियाँ मक्का और मदीना से मुल्क शाम जाते हुए रास्तों में आती थी, और ये सारे वाक़यात इसीलिए सुनाए जा रहे थे कि अरब इन चीज़ों से आगाह थे। ये बिल्कुल खुली सड़क पर है और इसमें सामान इबरत है इन लोगों के लिए जो साहिब ईमान हैं। इसके बाद एक और कौम का किस्सा, और वो कौन थे? वह इनका नसहाब कतिलमीन और एका वाले सालिम थे, और तुम देख लो कि हमने इनसे भी इंतकाम लिया, और इन दोनों कौमों के उजड़े हुए इलाके खुले रास्ते पे हैं। बन वाले एका वाले, पीछे बात होगी कि ये की कौम के मुख्तलिफ नाम है, कि किस तरह उनकी तरफ नबी आते थे और अल्लाह ताला ने उनको पकड़ा, और हिजर के लोगों ने भी रसूलों की तकसीब की। हमने अपनी आयतें इनके पास भेजी और अपनी निशानियाँ इनको दिखाई, मगर वो सबको नज़रअंदाज ही करते रहे। वो पहाड़ तराश तराश कर मकान बनाते थे। कौम समूद का जिक्र है, 200-300 साल इनकी उम्रें होती थी, मट्टी चूने के घर इनकी ज़िंदगी में तबाह हो जाते थे, लिहाजा अल्लाह ताला ने इनके नाखनों में इतनी ताकत भरी कि ये पहाड़ों के अंदर कार्विंग करते। यहाँ हम दिखा चुके हैं अपनी क्लासेस में, आज भी कहीं इससे डिस्कवर जो हुए, अनबिलीवेबल, लगता नहीं कि लोगों ने हाथों से ये घर बनाए, और वहाँ रहते, और अल्लाह कहते हैं कि रहते थे अपनी जगह बिल्कुल बेखौफ और बेअमन, मुतमईन होकर रहे। जब अल्लाह घरों को बहुत ही सजा देता है ना, तो लोगों को ऐसे लगता है कि हम हमेशा इसी में रहेंगे, लेकिन ऐसा हमेशा नहीं हुआ। फहजत हमसैखतमसबहीन, आखिरकार एक ज़बरदस्त धमाके ने इनको सुबह होते ही ले लिया, और इनकी कमाई इनके कुछ काम ना आई। जब अजाब आते हैं तो घर नहीं बचाते। आप अमेरिका के वो हरिकेन्स की खबरें सुने, टीवी में झलकियाँ देखें कि जहाँ समंदरों के किनारों पे तूफान आते हैं सब घर बर्बाद हो जाते हैं, इतने पॉश घर होते हैं, और लोग उनको छोड़ के तो कैंपों में बैठे होते हैं। जब अल्लाह की पकड़ आती है कुछ इसमें से नहीं बचता। इसके बाद मकसद कायनात, वमा खलकना समावाती वल अर्द वमा बैनहुमा इल्ला बिलहक, हमने ज़मीन व आसमान और इसके अंदर मौजूद चीज़ों को हक के सिवा किसी और बुनियाद पर नहीं पैदा किया। क्या थी वो बुनियाद? कि ज़िंदगी एक मकसद के साथ है, बेकार नहीं आए, खाने पीने चरने चुगने के लिए नहीं आए। और मकसद क्या था? कि इस दुनिया में अल्लाह की मानो, ताकि कल वो तुम्हें अपनी पसंद की जगहों में पैदा कर दे, बसा दे। वह इन दसात अलातियतन, और बेशक फैसले की घड़ी यकीनन आने वाली है। पस है मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम, इन लोगों की बेहूदगियों पर आप शरीफाना दरगुजर से काम लीजिए, यकीनन तुम्हारा रब सब का खालिक है और वह सब कुछ जानता है। क्या पता चला कि अल्लाह ताला अपने नबी को कहता है कि आप इनको छोड़ो और अपने काम करो। अच्छा, कभी इंसान बहुत थक जाता है, कहता है हाय जो बेदीन है जो कुफर पे, उनके पास तो इतना, हमारे पास क्या है? तो अल्लाह ताला कहते हैं ला तमुद्दन अयनैका इला मा मत्तअना बिही अज़वाजन मिन्हुम। अल्लाह सुब्हान तआला फरमाते हैं वलकद आतैतुका सब्अ मिनल मसानी वल कुरान अल अज़ीम, और हमने आपको सात ऐसी आयतें दे रखी हैं जिनको बार बार दोहराया जाता है, और कुरान अज़ीम भी दिया। इसको हाईलाइट कर लीजिए, सब्अ मिनल मसानी, ये सूरत अल फातिहा, सात आयतें बार बार दिन में कम से कम 17 बार फर्जों की सूरत में पढ़ी जाती हैं, और कुरान अज़ीम दिया। तो लिहाजा जिसको कुरान मिल जाए, जिसको अल्लाह का दीन इस तरह याद हो कि वो अल्लाह की किताब को अपने लफ्ज़ों में पढ़े, तो उसको हक नहीं कि वो दूसरों की तरफ नज़र उठाए। ला तमुद्दन्नाइनै, तुम इस मताए दुनिया की तरफ आँख उठा कर भी ना देखो जो हमने इनमें से मुख्तलिफ किस्म के लोगों को दे रखी है, और न इनके हाल पर अपना दिल कुढ़ा करो। इन्हें छोड़कर ईमान लाने वालों की तरफ छुप जाओ, और ना मानने वालों से अपने आप को अलग कर लो। क्या पता चला कि जब बंदे को अल्लाह का दीन मिल जाए तो दुनिया की दौलत ना भी मिले तो खुशियां में मनाए। हज़रत खदीजा के पास क्या नहीं था? सब था। और अपनी ज़िंदगी के आगाज में ही जब शादी हुई तो अल्लाह के नबी को दिया सब लुटा दिया, और आखिर में क्या चीज़ बची? कभी किसी ने हज़रत खदीजा की दौलत को याद किया? नहीं। हाँ, वो मिल गया कि अल्लाह के नबी ने उनकी ज़िंदगी में किसी और औरत से शादी नहीं की। तो असल बात है कि दुनिया का जो भी मिलेगा चला जाएगा। दुआ किया करे कि अल्लाह कूते ला यमूत दे, लेकिन दीन को कायम रखे। और ऐसा रिस्क नहीं कि जिससे परवाज़ में कोताही आए, वो रिस्क हमें नहीं चाहिए। और आखिर में अब सूरत का बिल्कुल ख़त्म है। वकुल इन्नी अनन नज़ीर मुबीन, और कह दो कि मैं तो साफ साफ डराने वाला हूँ। और इसी तरह का एक डरावा है जैसा हमने पहले फिरकेबाजी करने वालों की तरफ भेजा था, جنہوں نے قرآن کو ٹکڑے ٹکڑے کر دیا. اللہ سے دعا ہے کہ آج پھر اس زہر کو ختم کر دے. ٹکڑے ٹکڑے کیسے کرتا ہے انسان؟ کچھ اس سے پہ عمل کرتا ہے، کچھ پہ عمل نہیں کرتا، اور کچھ اپنی مرضی کا اپنی طرف کرتا ہے. یہ ہمارا گروہ، یہ ہماری جماعت ہے، اسلام تو پیچھے رہ جاتا ہے، فرقہ آگے آ جاتا ہے. فَوَرَبِّكَ لَنَسْأَلَنَّهُمْ أَجْمَعِينَ، تیرے رب کی قسم ہم ضرور ان سب سے پوچھیں گے کہ تم کیا کرتے تھے. آپ کیا کریں؟ فَاسْتَبِقُوا الْخَيْرَاتِ وَارِدَ الْمُشْرِكِينَ، پس نبی جس چیز کا آپ کو حکم دیا جا رہا ہے ان کو کھول کے پکار دو، اور شرک کرنے والوں کی ذرا پرواہ نہ کرو. تمہاری طرف سے ان مذاق اڑانے والوں کی خبر لینے کے لیے ہم کافی ہیں جو اللہ کے ساتھ کسی اور کو بھی خدا قرار دیتے ہیں، ان کو ان قریب معلوم ہو جائے گا. یہاں دیکھیے فاستبما تومر کا لفظ ہے، اور جب یہ آیات نازل ہوئی تھی سورہ ہجر کی، اس کے بعد اللہ کے نبی نے کھلم کھلا تبلیغ شروع کر دی. اس سے پہلے کبھی ایک کو پکڑتے، کبھی دوسرے کو بتاتے، لیکن اس کے بعد پھر آپ نے اپنے خاندان کے لوگوں کو جمع کیا، بلایا، اور عام بات ہو گئی کہ لوگ لا الہ الا اللہ. اور باقی مذاق جو ہوئے جو سیرہ میں آپ سنتے رہے ہیں، اللہ ان سے خود ہی بچاتا ہے. کون ہے مستحزین؟ الذین یجعلون، وہ لوگ جو اللہ کے ساتھ دوسرا الہ بناتے ہیں، ان قریب وہ جان لیں گے. اور اللہ کے نبی بہت بے نیاز تھے، لیکن انسان تھے، انسانوں کی باتوں سے دل کڑتا تھا، تو اللہ تسلیاں دیتا ہے. وَلَقَدْ نَعْلَمُ أَنَّكَ يَضِيقُ صَدْرُكَ بِمَا يَقُولُونَ، اے نبی ہمیں خوب پتہ ہے کہ جو باتیں یہ لوگ آپ پر بناتے ہیں اس سے آپ کے دل کو بڑی تکلیف ہوتی ہے. سچے دائی دین کو اس بات کا غم نہیں ہوتا کہ مجھے برا کہہ رہے ہیں، غصہ نہیں آتا، دکھ ہوتا ہے. پیچھے آپ بات ہوئی تھی کہ اللہ کے نبی غصے میں نہیں آتے تھے، بلکہ دکھ تھا، اور دکھ کیا تھا؟ کہ یہ آگ میں جا رہے ہیں. جیسے بچہ ماں کو ستائے تو ماں کو اپنا نہیں فکر ہوتا، دکھ ہی ہوتا کہ یہ جہنم میں چلا جائے گا میری نافرمانی کر کے. تو اللہ کے نبی یضیق صدرک تھے، غضب میں نہیں آئے. کرو کیا لوگوں کی باتوں کا غم بھلانے کے لیے؟ فسبح بحمد ربک وکم من الساجدین. یہ ہیں دو نسخے. جب کوئی آپ کے دین کی وجہ سے آپ کا مذاق اڑائے، تو اللہ کی حمد کے ساتھ اس کی تسبیح کیجئے اور سجدہ کرنے والوں میں ہو جائیں. وَعْبُدْ رَبَّكَ حَتَّى يَأْتِيَكَ الْيَقِينُ، تیسرا کام، اپنے رب کی بندگی کرتے رہو آخری گھڑی تک، کہ جس کا آنا یقینی ہے موت. یعنی دعا کرو کہ اللہ نے جس راستے پہ چلایا مرتے دم تک کسی پہ رہے، نہ کسی ملامت کر کی ملامت سے ہم دین کو چھوڑیں، اور نہ کسی کے لالچ سے آئیں. تو یہ تھا خلاصہ پہلے رخ کا. اللہ تعالیٰ سے دعا کرتے ہیں کہ اللہ تعالیٰ ہمیں عمل کی توفیق عطا فرمائے. سبحانک اللہم وبحمدک، اشہد ان لا الہ الا انت، استغفرک واتوب الیک.